नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूले आज शपथ लिँदै हुनुहुन्छ। शपथको तयारी संसद सचिवालयले पूरा गरेको जनाएको छ। त्यसपछि भोलि मुलुकले नयाँ सरकार पाउँदैछ। बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार भोलि बन्दैछ र प्रधानमन्त्रीको शपथ भोलि 12:34 लागि तय गरिएको छ। नयाँ सरकारको गठनको अन्तिम तयारीमा विशेष गरी बहुमत भन्दा पनि द्वितीय नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले आज बालेन्द्र शाहलाई दलको नेता चयन गर्दैछ र भोलि प्रधानमन्त्रीमा बालेन्द्र शाह प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्दै हुनुहुन्छ। शपथ ग्रहणको तयारी पनि भव्य तरिकाले गरिँदै गरेका संचार माध्यमहरूमा आएका छन्। विशेष गरी सांस्कृतिक भव्यता र आध्यात्मिक ऊर्जा बीच भोलि प्रधानमन्त्री पदमा बालेन्द्र शाहले शपथ लिनुहुने तयारी गरिँदै गरेको संचार माध्यमहरूमा आइरहेका छन्। यसरी नयाँ सरकार गठन हुँदै गर्दा विभिन्न क्षेत्रबाट नयाँ सरकारले गर्नुपर्ने प्राथमिकता लिनुपर्ने प्राथमिकताका सन्दर्भमा सुझावहरू दृष्टिकोणहरू आइ नै रहेका छन्। विशेष गरी स्वास्थ्य र शिक्षा क्षेत्रमा सरकारले दायित्व लिनुपर्ने अर्थात स्वास्थ्य र शिक्षा चाहिँ नागरिकलाई निशुल्क प्रदान गर्नुपर्ने विषय प्राथमिकताका साथ उठ्ने गरेको छ। अब यो सन्दर्भमा अब बन्ने नयाँ सरकारले यो क्षेत्रलाई अर्थात स्वास्थ्य र शिक्षामा कस्तो नीति लिन्छ त्यो हेर्न बाँकी नै छ र जनताको नागरिकको दायित्व चाहिँ स्वास्थ्य र शिक्षाको निशुल्क रूपमा लिनुपर्ने आवाज चाहिँ विगतदेखि नै उठ्ने गरेको छ। आज हामी नयाँ सरकार भोलि बन्दै गर्दा वर्तमान सरकारको अन्तिम दिन भनौं आज र यसमा पनि स्वास्थ्य क्षेत्रमा यो वर्तमान सरकारले गरेका उपलब्धि गर्नुपर्ने कामहरू का सन्दर्भमा आज हामी केन्द्रित हुन्छौं। हामीसँग हुनुहुन्छ स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा। मन्त्रीज्यू अब हजुर, आज यहाँ मन्त्रीको रूपमा आज अन्तिम दिन पनि हो, भोलिदेखि नयाँ सरकार गठन हुँदैछ। अब यो सन्दर्भमा यहाँले अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको नेतृत्व सम्हालेको अनुभवसँगै मन्त्रीको नेतृत्व सम्हालेको अनुभव पनि लिनुभयो। अब स्वास्थ्य क्षेत्रको लामो अनुभव यहाँले बटुल्नु भएको छ, नेतृत्वदायी अनुभव। अब यो सन्दर्भमा यहाँले आफूले यो मन्त्रालयको कार्यभार सम्हालेको 100 दिनका उपलब्धिहरू पनि हालै सार्वजनिक गर्नुभएको थियो। अब शुरूमा चाहिँ त्यो 100 दिनको उपलब्धिहरूलाई यहाँले कुन रूपमा लिनुभयो, के विषयहरूलाई उपलब्धिका रूपमा लिनुभयो, त्यसबाट कुराकानीको शुरूआत गरौं न।
हस् प्रवीणजी, धन्यवाद। मैले स्वास्थ्य मन्त्री भएर आउँदै गर्दाखेरि म अरूभन्दा 1 महिना पछि नियुक्त भएको हो र म चाहिँ 31 गते भएको थिएँ। त्यो हिसाबले ठ्याक्क मैले 5 महिना पूरा गरेको छु र मैले 100 दिनको तपाईँहरू निकालेकै थिएँ। अहिले 5 महिनाको पनि मेरो प्रगति के भयो स्वास्थ्य मन्त्रालयले भनेर मैले चाहिँ त्यसको प्रगति विवरण हाम्रो मन्त्रालयको वेबसाइटमा त्यसको PDF कपी राखिदिएको छु। त्यसमा पनि आगामी सरकारले केमा अलिक प्राथमिकता दिएर फोकस गर्नु पर्ला भनेर त्यसको पनि त्यही प्रतिवेदनमा नै एउटा अंश त्यसमा आगामी सरकारले गर्नुपर्ने प्राथमिकता भनेर पनि राखेको छु। यस सन्दर्भमा हेर्दाखेरि मैले चाहिँ मन्त्रालयका जुन नियमित कार्यक्रमहरू भए, किन म आर्थिक वर्षको बीचमा आएको भएर त्यो भइराखेका नियमित कार्यक्रमहरू, बजेटका कुराहरू त्यसको परिधिभित्र रहेरै काम गर्नुपर्ने अवस्था थियो। जुन मैले चाहिँ 7 प्रदेशमा रहेका झन्डै 40 अस्पताल स्वास्थ्य संस्थाहरूमा गएर प्रत्यक्ष रूपमा के कसो छ भनेर हेरेर त्यो कार्यक्रमहरूलाई सुधार गर्नेतर्फ एकातर्फ मैले पाइला चाले, त्यसपछि घाइतेहरूको उपचार सुनिश्चित गर्नुपर्ने तर्फ पाइला चाले, त्यो सबैमा राम्रो प्रगति भएका छन्। जसको विस्तृत विवरण त्यो मेरो रिपोर्टमा वेबसाइटबाट हेर्न सकिन्छ। तर मैले चाहिँ मेरो कार्यकाल छोटो छ र त्यहाँ भएका स्वास्थ्य मन्त्रालयमा भएका धेरै समस्याहरू तपाईँले अघि भन्नुभएको जस्तै म धेरै वर्ष त्यहाँ काम गरेको भएर पहिल्यैदेखि पनि मलाई यी यी एरियामा चाहिँ समस्या छन् है भन्ने थाहा थियो। त्यस भएर मैले चाहिँ मुख्य कुरा मेरो फोकस चाहिँ हाम्रो जुन बिमा कार्यक्रम छ त्यसको सुधार गर्नमा लगाएको थिएँ, औषधिको व्यवस्थापनको सुधार गर्नमा लगाएको थिए र खरिदका प्रक्रियाहरू त्यसको पनि सुधार गर्नमा लगाएको थिए। यो तिनवटा चाहिँ मेरो प्रणालीगत सुदृढीकरण तर्फका प्रयासहरू थिए भने क्लिनिकल सेवामा चाहिँ मैले बिरामी त्यो मानसिक स्वास्थ्यकालाई अलिक बढी फोकस गर्नु पर्यो किन अहिले मानसिक स्वास्थ्यको समस्या अलि धेरै उजागर भएर आएको छ र हाम्रो सरकारका प्रयासहरू अलि अपर्याप्त छन् भनेर त्यो विषयमा, अनि वैदेशिक रोजगारीमा जाने हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूको स्वास्थ्यको लागि श्रमिकको स्वास्थ्यमा पनि फोकस गरेर विशेष कार्यक्रम अलिकति थप गर्नु पर्यो यो श्रम मन्त्रालयको सहयोगमा। र तेस्रोमा चाहिँ हामीले मेन्टल हेल्थ थर्डमा अहिले भन्छु है तपाईँलाई, यो तिनवटा कुरामा मैले फोकस गरेको थिएँ। यसमा म समय फेरि हामीसँग धेरै छैन यो वार्ताको, त्यसैले मैले बिमामा अलिकति बढी केन्द्रित हुन चाहन्छु र औषधि व्यवस्थापनमा अलि बढी केन्द्रित हुन चाहन्छु। यो दुईटा कुरा चाहिँ म सबैले बुझ्ने गरी अलि प्रष्ट राख्न चाहन्छु है। हाम्रो बिमा कार्यक्रम नेपाल सरकारले सबैलाई राम्रोसँग स्वास्थ्य सेवा पुगोस् भन्ने हिसाबले लिएर आएको हो र त्यो लिएर आएको 8 वर्ष पुरा भइसकेको छ, झन्नै 1 दशक भइसकेको। तर यस्तो बेलामा पनि त्यो बिमा बोर्ड भनेर जसले यो पुरा बिमा कार्यक्रमको संयोजन गर्छ व्यवस्थापन गर्छ त्यसको दरबन्दी समेत पनि स्वीकृत नभइराखेको अवस्था र अस्थायी दरबन्दीमै त्यो चलिराखेको र बिमा बोर्डकै संरचना हेर्दाखेरि पनि अलिकति कमजोर अवस्थामा रहेको एउटा अवस्था छ भनेदेखि अब आर्थिक रूपमा पनि यो सबल नभएको ऐनले एउटा बिमा कोष हुनुपर्छ भनेर व्यवस्थापन गरेको छ ऐनमा भनेको छ, तर बिमा कोषमा खास सरकारले वर्षमा दिने गत वर्ष यो आर्थिक वर्ष 82-83 दिएको 10 अरब रुपियाँ, तर बिमालाई त्यति जति त त्योभन्दा अझै 1 अरब बढी 11 अरब त ऋणै रहेछ पहिलाको, त्यसैले त्यो ऋण चुक्ता गर्नलाई नै यो आर्थिक वर्षको पैसा खर्च भएको अवस्था, र त्यो अवस्था किन आयो त त्यस्तो किन भयो त्यत्रो ऋण किन लाग्यो भनेर म चाहिँ त्यसको गहिराईमा पुगेर खोज्नु पर्यो, किनभने वर्षै पछि ऋण थपिँदै जाने अनि सेवा प्रभावित हुँदै जाने जनताले सेवा नपाउने अवस्था भयो भने त त्यो त राम्रो भएन। अनि तपाईँलाई थाहा नै छ मिडियामा पनि आए केही अस्पतालले खास गरी टिचिङ अस्पतालले अन्यत्र त खास भएको छैन टिचिङ अस्पतालले सेवा नै हामी दिन सक्दैनौँ भनेको अवस्था पनि आयो, त्यसले गर्दाखेरि यस्तो त नहुनुपर्ने भनेर त्यो बिमाको कार्यक्रमको भित्र गएर हेर्दाखेरि के भए रहेछ भन्दाखेरि त्यहाँ धेरै किसिमका समस्याहरू रहेछन्। जस्तो त्यो बिमाको जुन उपचारका प्याकेजहरू बनाएको छ त्यसमा समस्या रहेछ, त्यसको मूल्यमा समस्या रहेछ, धेरै महँगो मूल्य तोकिदिया रहेछ, औषधिहरू पनि महँगोमा बिक्री हुँदो रहेछन्, सेवाग्राहीले पनि अनावश्यक रूपमा मलाई होल बडी चेकअप गराइदेऊ, मलाई सिटी एमआरआई गराइदेऊ भनेर महँगा महँगा टेस्टहरू आवश्यकता इन्डिकेसन भनिन्छ नि हाम्रो क्लिनिकल ल्याङ्ग्वेजमा, त्यो इन्डिकेसनै नभएका विषयहरूको पनि टेस्ट माग्ने र गरिदिनेले पनि त्यस्तै गरिदिने अनि बिरामीलाई रिफर गरिदिने त्यसभित्र पनि कमिसन खाइदिने आदि इत्यादि विभिन्न कुराहरूले त्यो बिमा अनि सेवाग्राहीको पहिचान पनि नभएको कतिपय अवस्थामा नाम लेखा छ 5 जना परिवार भनेर छ र त्यो परिवारकै सदस्य हुन् कि बाहिरका हुन् त्यस्तो पनि थाहा नभएको त्यस्तो खालको अवस्था पनि रहेछ। अब यो सबै हेर्दाखेरि चाहिँ के भयो भने बिमा आवश्यक छ, बिरामीले सेवा पाउनलाई राम्रो व्यवस्थापन गर्यो भने यसले धेरै प्रतिफल दिन्छ, तर अहिलेको अवस्थामा चाहिँ यो चलाउन असम्भव जस्तो देखिएको, त्यसैले अब यसलाई सुधारको कामहरू गर्नु पर्यो भनेर
भनेपछि यसको कार्यविधिमा समस्या देखियो होइन मन्त्रीज्यू,
कार्यविधिमा भन्दा पनि कार्य गर्ने शैलीमा कार्यविधिले त नगर यस्तो यस्तो गर भएको छैन के, तर उनीहरूले जो बिमा बोर्ड मैले भने नि कमजोर बिमा बोर्ड छ र त्यहाँभित्र बसेका प्राविधिकहरूले जुन प्रकारले यो सिस्टम सेट गरे त्यो त उनीहरूले गरे हो नि, त्यो चाहिँ राम्रोसँग भारेन त, किन यत्रो ऋण किन लाग्नु पर्ने त भनेर खोज्दै जाँदाखेरि मैले यो सबै उजागर भएको हो। अब त्यसबाट हामीले के गरेका छौँ भने जो बिमितको पहिचानै हुँदैन थियो नि त्यो हेर्नलाई अब उहाँहरूलाई राष्ट्रिय परिचय पत्रसँग लिङ्क गरिदियौँ। राष्ट्रिय परिचय पत्रसँग लिङ्क गरेपछि त अब डुप्लिकेट मान्छेले आएर म फलानु हो भनेर लिन त पाएन नि सेवा, अरू बाहिरको गैर बिमित व्यक्तिले बिमितको नामबाट अथवा गैर परिवारले परिवारको नामबाट सेवा लिनु पाएन, एउटा त्यो सुरुवात भयो। अर्को बिमित व्यक्ति अस्पतालमा सेवा लिन आउँदाखेरि केही रकम त खर्च भयो नि, त उनलाई कतिपय अवस्थामा मेरो लागि कति मेरो बिमाको जुन मैले पाउनुपर्ने 1,00,000 रकमबाट कति खर्च भयो भन्ने पनि थाहा नहुने अवस्था थियो, अनि त्यसमा अरूले थप गरेर पनि उसको नाममा लिइदिइराखेको स्वास्थ्य संस्थाहरूबाट त्यस्तो पनि अवस्था थियो भने त्यसलाई पनि हामीले अब एसएमएस अलर्ट तपाईँको यति यति पैसा तपाईँले उपचार लिनुभयो धन्यवाद यति यति पैसा खर्च भयो भनेर त्यो उसले आफ्नो ब्यालेन्स पनि आफ्नो खर्च पनि हेर्न सक्ने त्यो पनि हामीले गरायौँ। अब यो प्याकेज पनि धेरै महँगो भएको हुनाले अब हाम्रो पाटन वीर अस्पताल र शिक्षण अस्पताल यो तिनवटा अस्पतालमा त्यस्तै प्रकारको उपचारमा एभरेज कति खर्च हुँदो रहेछ त भनेर त्यो डीआरजी भन्ने एउटा प्याकेजिङ सिस्टम छ, त्योभन्दा बाहेक एफएफएस भएर फी फर सर्भिस एक्चुअल सर्भिस कति हो त भनेर त्यसको पनि हामीले विश्लेषण गर्दैछौँ र त्यो विश्लेषणको आधारमा यो बिमाको प्याकेजै पनि परिमार्जन गरेर
त्यसो भए अब स्वास्थ्य बिमा चाहिँ अब प्रभावकारी ढंगबाट अगाडि बढ्ने अवस्था छ होइन त, अब यी कुराहरूमा यहाँले उल्लेख गर्नुभएका कुराहरूमा सुधार गरेमा
यसले केही अर्ब हामीले बचत गर्न सक्छौँ, त्यो राम्रो पक्ष भयो। अब अर्को चाहिँ स्रोतै पनि थप गर्नुपर्नेछ, त्यसको लागि हामीले नेपाल सरकारलाई विभिन्न किसिमका सुझावहरू दिएका छौँ कसरी तपाईँहरूले स्रोत यसमा थप गरिदिनु पर्छ र गर्नु सक्नुहुन्छ भनेर त्यो पनि सुझाव दिएका छौँ।
अब स्वास्थ्य सेवामा निकै समस्या छ, आम नागरिकले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकेका छैनन्, महँगो शुल्क तिरेर स्वास्थ्य सेवा लिनुपर्ने अवस्था छ, अब संविधानले निशुल्क आधारभूत स्वास्थ्य सेवाको निश्चितता त गरेको छ तर यसको अनुभूति नागरिकले सहज तरिकाले प्राप्त गर्न सकेका छैनन्, अब नयाँ सरकार गठन हुँदैछ, थुप्रै अपेक्षा नयाँ सरकार समक्ष आम नागरिकको छ, अब यो सन्दर्भमा अब सरकार प्रभावकारी स्वास्थ्य सेवा नागरिकलाई उपलब्ध गराउने तर्फ अगाडि बढ्न सरकार कसरी शुरूआती क्रम र यसको आगामी दिनमा चाहिँ सरकारले कस्तो रणनीति अप्नाउन ठिक हुन्छ यो प्रभावकारी चाहिँ स्वास्थ्य सेवा उपलब्ध गराउन नागरिकलाई?
यसमा त केही चाहिँ ऐन संशोधनबाटै सुरु गर्नुपर्छ जस्तो लाग्छ मलाई, किनभने अहिले अहिले मेरो यो छोटो कार्यकालमा पनि संसद त थिएन त्यसले गर्दा कतिपय ऐनहरू संशोधन गर्न सकिएन होइन, अहिले भर्खरै कुरा गरेको बिमाको ऐनमै पनि संशोधन गरेर हामीले त्यसलाई विभिन्न ऐनले दिएका बाधा व्यवधान हटाउनु पर्ने एउटा अवस्था छ। दोस्रो अवस्था हाम्रा कर्मचारीहरूको वृत्ति विकासहरूमा उनीहरूको विभिन्न इस्युजहरू छन्, त्यहाँ पारिश्रमिकका इस्युज छन्, शोषण नहोस् भन्ने इस्यु छ, अनि प्रमोसनको इस्यु छ, र कतिपय हाम्रो प्राविधिक सङ्घ संगठनहरू छन् नि जस्तो प्यारामेडिक सङ्घ संगठन भन्नाले रेगुलेटरी काउन्सिलहरू परिषदका ऐन संशोधन गर्नुपर्नेछ, अनि औषधि व्यवसायीहरूको छाता सङ्गठन छ एनसिडिए भन्ने, त्यसमा पनि औषधिको दर्ता प्रक्रियाहरूमै पनि समस्या छ, त्यो सबैको ऐन चाहिँ तत्कालै संशोधन गर्नुपर्नेछ। जसको लागि अस्ति हामीले अध्यादेशकै रूपमा भए पनि लैजाउँ भनेर पूरा गृह कार्य गरेको छ मन्त्रालयले, तर हामीले अध्यादेश ल्याउन सकेनौँ, त्यो ऐनहरू संशोधित ऐनहरूलाई एकचोटि फेरि हेरेर हामीले चाहिँ कहीँ कहीँ तत्कालै गरिहाल्नुपर्ने चिजलाई टच गरेका थियौँ भने त्यसलाई अलिकति अझ एक्सप्यान्ड गर्नुपर्छ होला संसदमा लैजाँदाखेरि, अनि त्यसलाई चाहिँ विधेयकको रूपमा यो सरकारले तत्कालै लगिदियो भने एउटा काम गर्ने बाटो अलिकति खुल्ला हुन्छ र राम्रो हुन्छ, एउटा त्यो गर्नुपर्नेछ। अनि बिमाको व्यवस्थापनमै पनि टोटल सुधार गर्नुपर्नेछ, त्यसलाई मैले दुईटा विकल्पको रूपमा त्यो मेरो डिटेलहरू म अहिले यहाँ नभनौ, तर दुईटा विकल्प यसरी पनि जान सक्छ अथवा यसरी जाउँ भनेर त्यो मेरो मन्त्रीज्यूलाई छोडेको प्रतिवेदनमा पनि त्यो मैले राखिदिएको छु। अनि तेस्रो कुरामा यो औषधिको औषधि भन्नाले खाने औषधि मात्रै नभएर हामीसँग बजारमा यो विभिन्न किसिमका डिभाइसेसहरू हुन्छ नि, जस्तो घुँडाको फेर्नु पर्यो, शल्यक्रिया गर्नु पर्यो, हिप जोइन्ट फेर्नु पर्यो, अथवा मुटुमा राख्ने सानोतिना इक्विपमेन्टहरू हुन्, क्यानुलाहरू हुन्, अथवा यो विभिन्न रिएजेन्टहरू हुन्, यी सबैको नियम नै छैन रहेछ अहिलेसम्म। हुनलाई औषधि व्यवस्था विभागले गर्नुपर्ने भन्ने छ है, तर औषधि व्यवस्था विभागको त्यहाँ भएको जनशक्ति, त्यहाँ भएको कार्यक्षमता, त्यहाँ भएको भौतिक पूर्वाधार, यी सबैले त्यो गर्नै नसकिराखेको अवस्था रहेछ। म आएपछि मैले कमसेकम लिस्टिङबाट त सुरु गरौँ, त्यहाँ के डिभाइस बजारमा उपलब्ध छ, किन कति कर फलेर आएको छ, कति न्यून गुणस्तरको छ, कहाँ के कति कस्तो पैसामा आइरहेछ थाहा छैन, यसले गर्दा के भएको छ भने उपभोक्ताहरू ठगिएको अवस्था छ। न्यून गुणस्तरको बाहिरबाट यतिकै पनि ल्याइदिने, झोलामा बोकेर ल्याएका सामानहरूलाई पनि हजारौँ रुपियाँको महँगो भाउमा जनताले प्रयोग गर्नुपर्ने अवस्था छ। त्यसले गर्दाखेरि त्यत्रो महँगो सर्जरीहरू गरेको, त्यसको टिकाउपना कति हुन्छ, त्यो राखेका अङ्गहरूको त्यो सबै थाहा भएन नि त। त्यसले गर्दाखेरि यसलाई नियमन गर्नु एकदमै आवश्यक छ। अहिले चाहिँ सूचीकरणबाट सुरु भएको छ, तर त्यसलाई बढाउनुपर्छ भनेर चाहिँ हामीले औषधि व्यवस्था विभागकै क्यापासिटी बिल्ड गर्नलाई त्यहाँ जनशक्ति थप्नु पर्यो भनेर त्यसको नेपाल सरकारको प्रक्रिया हुन्छ ओएनएम भन्ने, त्यो ओएनएम प्रक्रिया गराएर केही उहरू थपेका छौँ कि त्यसमा, त्यो चाहिँ अझ त्यसलाई फाइनल स्टेजमा अर्थ मन्त्रालयहरूको स्वीकृति पाइसकेका छन्, तर राज्यले नेपाल सरकारले निर्णय गरिदिएर अनि त्यो हामीले लोकसेवाको मार्फत त्यो नियुक्ति प्रक्रियामा जानुपर्ने हुन्छ, त्यो गर्नु अत्यावश्यक छ। अनि त्यो गरेपछि त्यहाँ सँगै जोडिएको एउटा मेडिकल ल्याबोरेटरी पनि छ होइन, अनि मेडिकल ल्याबोरेटरीलाई पनि हामीले त्यसको क्षमता बढाउनुपर्छ, किनभने हामीले अघि औषधिको त्यो बिमाको कुरा गऱ्यौँ नि, बिमा महँगो भयो भन्ने, अब बिमालाई कसरी सस्तो गर्ने त भन्दाखेरि औषधि सस्तो बनाउन सक्यौँ भने त धेरै सस्तो हुन्छ भन्दाखेरि, अहिले नेपालमा उत्पादन भएका औषधिहरूलाई राम्रोसँग तिनीहरूको तिनीहरू उत्पादन हुन प्रयोग हुने र मटेरियलको गुणस्तर र उत्पादित औषधिको गुणस्तर मोनिटर गरिदिनु पर्ने जुन संस्था हो हाम्रो औषधि व्यवस्था विभाग अन्तर्गतको मेडिकल ल्याबोरेटरी, त्यसकै क्षमता पनि साह्रै नै न्यून रहेछ। जस्तो अहिले बजारमा 24,000 प्रकारका देशमा उत्पादित र विदेशबाट आयात भएका समेत गरेर 24,000 प्रकारका औषधिहरू बजारमा रहेछन्, त्यसको 10% मात्रै जाँच्यौँ भने पनि 2400 जाँचिनु पर्ने वर्षमा, हामीले जम्मा 640 जाँच्दा रहेछौँ, भनेपछि त कस्तो किसिमको औषधि बजारमा छ भन्ने पनि हामीलाई राम्रोसँग थाहा छैन, त्यो ल्याबोरेटरीको पनि क्षमता अभिवृद्धि गर्नुपर्छ भनेर मैले सबै त्यो लाभ पनि त्यो डिडिए पनि गएर हेरेँ, अनि त्यो लाभको पनि जनशक्तिको कमी र त्यहाँको भौतिक पूर्वाधार त्यो भुइँचालोमै पनि अलिकति जीर्ण भएको भवनमै पनि त्यो लाभ बसिराखेको अवस्था छ, त्यसले गर्दाखेरि त्यहाँ जनशक्ति थप्नलाई पनि त्यो अघिको जुन ओएनएम प्रक्रियामा लाभको लागि पनि जनशक्ति थप भनेको छ र त्यो धेरै हदसम्म त्यो कार्य अगाडि बढाएको छ, त्यसलाई फाइनल गर्ने र नियुक्तिको प्रक्रियामा जानुपर्नेछ भने त्यसको भवनै पनि बनाउनु पर्नेछ, र यो छोटो समयमा भए पनि मैले त्यो विश्व स्वास्थ्य संगठन हाम्रो दात्री निकायलाई परिचालन गरे भए पनि जनमा मलाई एउटा छिट्टो यसको डिपिआर बनाइदिनुहोस् भनेर भारतबाट विशेषज्ञहरू झिकाएर हामीले सबै हाम्रो फिजिबल साइट्सहरू देखाएर कहाँ गर्दा ठिक हुन्छ भनेर हेर्दाखेरि अब अहिले नै भइराखेकै त्यो एनएमएल नेसनल मेडिकल ल्याबोरेटरीलाई भत्काएर ती नै बनाउनु ठिक हुन्छ भनेर एउटा डिपिआर बनेको छ, त्यो डिपिआरलाई अब सरकारी प्रक्रियाबाट अगाडि पठाएर हाम्रो यो शहरी विकास मन्त्रालय भवनको विभाग उहाँहरू सबैलाई बोलाएर उहाँहरूसँग कुरा गरेर त्यसलाई पनि मैले यो वर्षको मध्यकालीन खर्च संरचनाभित्र पारेर त्यो नयाँ भवन बनाउने भयो भने कम्तीमा पनि 2 वर्षसम्ममा हामीले नयाँ भवन भयो र अहिले हामीले ओएनएम गरेर थपेका दरबन्दीमा कर्मचारी नियुक्ति भएर उनीहरूको तालिमहरू सुरु भयो भने त 2 वर्षमा त धेरै गर्न सकिन्छ नि, त्यसकारण नयाँ सरकारलाई चाहिँ मैले यो औषधिको व्यवस्थापन र यो बिमाको सुधार यो दुईटा कुरामा चाहिँ प्राथमिकता राखिदिनु हुन भनेर मैले अनुरोध गर्न चाहन्छु।
अर्कोतर्फ अब डाक्टरहरू दुर्गम भागमा बस्न रुचाउँदैनन्, त्यहाँ टिक्न नसकेको अवस्था छ भने बिरामीहरू सामान्य बिरामीको अवस्थामा पनि शहरी भागमा ल्याउनु पर्ने, त्यसमा पनि अझै काठमाडौँ नै ल्याउनु पर्ने बिरामीलाई चाहिँ उपचारका लागि, यो अहिलेको समस्या छ। अब यो समस्यालाई चाहिँ कसरी हल गर्न सकिएला, कसरी हटाउन सकिएला, नयाँ सरकारले यसमा चाहिँ के गर्न सक्ला?
अहिले हाम्रो भएको जनशक्ति जुन छ नि त्यसको त्यो अपर्याप्त छ, त्यसमा थप गर्नुपर्छ भन्ने त धेरैचोटि मिडियामा आइसकेको कुरा हो र गर्नुपर्छ, त्यो मैले पनि भन्छु। तर अर्को कुरा चाहिँ के पनि रहेछ भने हाम्रो वितरण पनि समान रहेन छ। मैले हेर्दै जाँदाखेरि हुन त मेरो कस्तो अप्ठ्यारो परिस्थिति पर्यो भने मन्त्रालय जलेको भएर धेरै डाटा नै छैन, बल्ल 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 खोजेर डाटाहरू मागेर निकालेर बल्ल बल्ल अलिअलि डाटाहरू कलेक्सन हुन थालेको थियो। त्यहाँ के देखिन्छ भने हाम्रो सरकारी लोकसेवा मार्फत नियुक्त भएका सरकारी दरबन्दीमा रहेका व्यक्तिहरू छन्, विकास समिति तर्फबाट दरबन्दीमा रहेका व्यक्तिहरू छन्, दरबन्दीबाट बाहिर करारबाट यसै रहेका जुन रहन हुन्थेन जसले गर्दा ठूलो बेरुजुहरू पनि सिर्जना भएको छ त्यस्ता व्यक्तिहरू पनि छन्, अनि छात्रवृत्ति करारमा गएका व्यक्तिहरू पनि छन् भने यसरी एउटा स्वास्थ्य संस्थामा विभिन्न सोर्सबाट विभिन्न प्रकारका जनशक्ति रहेछन्। तर त्यो एकीकृत रूपमा समष्टिगत रूपमा एउटा संस्थामा कस्ता कस्ता किसिमका चाहिने हो र त्यस्ता कस्ता दक्षता भएका कतिजना छन् भनेर हामीले त्यो संस्था वाइज हेर्न खोज्यो भने त्यहाँ के देखिन्छ भने कतैतिर चाहिँ एउटै विधाको थुप्रो मान्छे, कतैतिर त्यो विधाको मान्छे नभएर कामै रोकिराखेको, त्यस्तो भनौँ न असमान वितरणले सिर्जना गरेका अप्ठ्याराहरू पनि टन्नै रहेछन्। त्यसलाई चाहिँ मेरो कार्यकालमा चाहिँ मैले सुल्झाउन सकिनँ, केही केही तत्कालै गर्नुपर्ने केही केही सुधारात्मक काम त गरियो, तर यो डाटालाई लिएर अब आगामी दिनमा राम्रो वितरण कसरी गर्ने र त्यो राम्रो वितरण गरिदिएपछि कहाँ कहाँ जनशक्ति पुगेन र कस्ता कस्ता अस्पतालमा कस्ता कस्ता विशेष चिकित्सा सेवा चाहिँ दिने नै हो भनेर हामीले त्यसको पनि निर्क्योल गर्नुपर्नेछ। जस्तो कि हाम्रो संविधानले के भन्छ भने त्यो प्राथमिक तहका अस्पतालहरूमा एउटा बेसिक आधारभूत स्वास्थ्य सेवालाई राम्रोसँग देऊ भन्छ, त्यहाँ विशिष्टीकृत विशेषज्ञ सेवा त देऊ भने छैन होइन, तर कतिपय स्थानीय तहमा विशिष्टीकृत सेवाका जनशक्ति त्यत्तिकै पोस्टिङ भएर गएको छ, अनि कतिपय अवस्थामा स्थानीय तहमा समायोजन भएका जुन कर्मचारीहरू छन् ती समायोजित कर्मचारीहरूलाई फेरि माथि प्रदेश या सङ्घमा आउने अवस्था एकदम न्यून छ, तर उनीहरूले चाहिँ एमबिबिएस मात्रै पढेर त बस्दैन, उनीहरूले विशेषज्ञता पनि पढिसकेका छन् अनि उनीहरूलाई कहाँ पोस्टिङ गरेर राख्ने, किन त्यहाँ तल्लो तहमा विशेषज्ञ पोस्टै छैन, यस्ता विभिन्न खालका कानुनी जटिलताहरू छन्।
हुन्छ डाक्टर, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दैथ्यौं स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मासँग, विशेष गरी स्वास्थ्य सेवामा अहिले भइरहेका कार्यहरू र आगामी दिनमा गर्नुपर्ने कार्यका सम्बन्धमा कुराकानी गर्यौं। प्राविधिक साथी राजु थापालाई धन्यवाद, म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।